नमस्कार, कार्यक्रम बदलिँदो नेपालमा तपाईँलाई स्वागत छ। म प्रकाश ढकाल। समसामयिक विषयवस्तु र घटनाक्रमका बारे सम्बन्धित क्षेत्रका विज्ञ तथा सरकारवालासँग कुराकानी गर्ने यो कार्यक्रम हरेक आइतबार, सोमबार, बुधबार र शुक्रबार बिहान 8 बजेको नेपाल खबरपछि उज्यालो रेडियो नेटवर्कबाट प्रसारण हुन्छ। यो कार्यक्रम उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँ उपत्यका सहित देशभरका विभिन्न एफएम स्टेशन, उज्यालो मोबाइल एप्लिकेशन र उज्यालो अनलाइनबाट संसारभर सुन्न सकिन्छ। आजको कार्यक्रममा हामी विवादित संविधान संशोधन प्रस्ताव बारे छलफल गर्दैछौ। मधेसी मोर्चाको संविधानसँग सम्बन्धित माग पूरा गर्न भन्दै सरकारले संविधान संशोधन प्रस्ताव ल्याएपछि यसको पक्ष र विपक्षमा चर्को बहस भइरहेको छ। संविधान निर्माणदेखि नै असन्तुष्टि राख्दै आएको मधेसी मोर्चालाई मूल प्रवाहमा ल्याई संविधान कार्यान्वयनमा जुट्नुपर्ने सत्ता पक्षीय दलको भनाइ छ भने तत्काल चुनावको तयारीमा जानुपर्ने विपक्षी एमालेको भनाइ छ, जसका कारण एमाले संशोधन प्रस्ताव फिर्ता लिन दबाव दिइरहेको छ भने कांग्रेस माओवादीले भने यसलाई अस्वीकार गर्दै आएका छन्। 14 गते संशोधन प्रस्ताव दर्ता भएपछि त्यसलाई अस्वीकार गर्ने बताएका मधेसी मोर्चामा आबद्ध दल अहिले संशोधन प्रस्ताव मान्ने निर्णयमा पुगेका छन्। आजको कार्यक्रममा हामी शुरूमा संशोधन प्रस्ताव अस्वीकार गर्ने निर्णयमा पुगेको मोर्चा किन सकारात्मक बन्यो, मोर्चा चुनावका लागि तयार भएको हो, एमालेको असहमतिका बावजुद संशोधन प्रस्ताव पारित होला लगायतका विषयमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लसँग कुराकानी गर्दैछौ। तपाईँलाई कार्यक्रम बदलिँदो नेपालमा स्वागत छ।
धन्यवाद।
मधेसी मोर्चाले अब सरकारले जुन संसदमा पेश गरेको संविधान संशोधन प्रस्तावलाई स्वीकार गरेको,
संशोधन प्रस्तावमा केही परिमार्जन गर्नुपर्छ, यो सकारात्मक हो तर यो पर्याप्त छैन भन्ने कुरा हामी सुरुदेखि भन्दै आएका थियौँ। यतिले पुग्दैन भनेर हामी भनेका थियौँ र त्यो कुरो आज पनि हामी त्यसमा छौँ। अनि परिमार्जन गरौँ र केमा सहमत हौँ भने कति चाहिँ अहिले परिमार्जन गर्न सकिन्छ, कतिलाई चाहिँ पछि त्यसको समाधान निस्किने बाटोमा पठाउन सकिन्छ भन्ने कुरामा हामीले जुन बेलामा हामीले भनेका थियौँ, त्यसपछि हामी प्रचण्डजीलाई भेट्यौँ, प्रधानमन्त्रीलाई हाम्रा नेताहरूले भेट्नुभयो र त्यसमा चाहिँ यो कुरो तय भएको थियो कि तपाईँहरूले जस्तो अब उहाँहरूले आयोगको कुरा गर्नुभएको छ, आयोगले सीमा बाँकी 5 जिल्लाको बारेमा बोल्ने अथवा अरू अन्यको बारेमा गर्ने भनेर, त्यो आयोगको टिओआर के त, आयोगले के गर्ने के नगर्ने गर्दाखेरि के कुरालाई चाहिँ स्वीकार गर्ने, उसको प्रतिवेदन कसरी आउने, कति समयमा आउने, यी सम्पूर्ण कुरोमा चाहिँ यो क्लियर छैन। त्यसैले त्यो कुरोलाई मध्यनजर राखेर हामीले ती कुराहरू परिमार्जनबाट त्यसलाई स्पष्ट गर्न भनेका थियौँ र मलाई लाग्छ पहिलाको हाम्रो स्ट्यान्ड हामी धेरै अगाडि ओलीजीको सरकारको समयमा पनि के भनेका थियौँ भने तपाईँहरू 9 बुँदे 7 प्रदेशको प्रस्ताव तपाईँहरूले प्रस्तुत गरे हो, हाम्रो भनाइ चाहिँ उच्चस्तरीय आयोगको 10 प्रदेशको प्रस्ताव अथवा उच्चस्तरीय आयोगले जुन प्रस्ताव गरेका छ त्यसमा 5 जिल्ला पनि समेटिया छ, हामी त्यसमा त्यो माग गरिरहेछौँ। त हामी यो पोजिसन बस्छौँ, तपाईँहरू यो पोजिसनमा बस्नुहोस् अनि बिचको एउटा मध्यमार्गी बाटो खोजौँ भन्ने मैले धेरैपल्ट विभिन्न मिडियाको मार्फत मैले यो कुरो राख्या हो, अहिले पनि मलाई लाग्छ मोटामोटी हेर्ने हो भने हामी त्यहाँभन्दा फरक छैनौँ।
यो सुरुमा चाहिँ जब सरकारले 14 गते संविधान संशोधन प्रस्ताव दर्ता गर्यो त्यस लगत्तै चाहिँ मोर्चाभित्र यसलाई नस्वीकार्ने यसले चाहिँ हामीले उठाएका माग जुन तपाईँले 11 बुँदे र 26 बुँदेमा रहेर चाहिँ हाम्रा माग सम्बोधन हुँदैन भनेर भन्नुभएको थियो, तर यो 1-2.5 हप्ताको यो छलफलपछि फेरि स्वीकार्ने परिस्थितिमा तपाईँहरू पुग्नुभयो
एज इट इज नस्वीकार्ने हामीले भनेका थियौँ, परिमार्जन कति गर्ने र के गर्ने भन्ने कुरा हामीले भनेका थिएनौँ, एज इट इज हामी नस्वीकार्ने भनेर भनेका थियौँ, हामीले यसलाई कदापि स्वीकार्दैनौँ यसलाई रिजेक्ट गर्छौँ भनेर हाम्रो भनाइ होइन, हाम्रो भनाइ के भने एज इट इज त्यसलाई हामीले नस्वीकार्ने, किनभने हाम्रो अरू पनि जुन हाम्रो मागहरू छन् त्यसको बारेमा के त के प्लानिङ त के कसरी त्यो बिन्दुमा पुग्ने त्यसलाई तपाईँहरूले टोटल्ली अस्वीकार गर्दै हुनुहुन्छ अथवा दीर्घकालीन रूपमा जाने कुनै बाटो छ कि तपाईँहरूको प्लानिङमा, त्यो हामीले जान्न खोजेका हो र त्यो कुरामा मलाई लाग्छ प्रधानमन्त्रीजीसँग हाम्रो शीर्ष नेताहरूको कुरा भएपछि के कुरामा परिमार्जन गर्ने, केही कुरा चाहिँ लङ टर्मको बाटोमा पठाउने त्यहाँबाट जे आउँछ त्यो बेलासम्म जनताको रिएक्सन पनि आउँछ सबै कुरो आएर अनि त्यसलाई गर्ने केही कुरा तत्काल गर्ने भन्ने कुरा भयो र अहिले आएर त्यसमा सहमति भयो हामीले पार्टीगत रूपमा हामीले पहिले यसलाई मानेका थियौँ मोर्चाभित्रका केही पार्टीले मानेका थिए केहीको चाहिँ अलिकति फरक मत आइराखेको थियो बाहिर तर हिजो मिटिङ बस्दाखेरि मलाई लाग्छ सबैले त्यो कुरो पहिला जुन उहाँहरूले बाहिर भन्नुभएको थियो त्यो कुरो चाहिँ उहाँहरूले इन्कार गर्नुभयो र यो कुरा जुन हिजोको निर्णय भएको छ यो सर्वसम्मतिले स्वीकार गरेको निर्णय
जस्तै तपाईँले परिमार्जनको कुरो त यो हामी स्वीकार्न सक्छौँ भन्नेसँगै आएको छ अब यी चारवटा विषयमा संविधान संशोधनको प्रस्ताव आएको छ एउटा पाँच नम्बर प्रदेशको सीमाङ्कन हेरफेर अर्को चाहिँ राष्ट्रिय सभामा प्रतिनिधित्वलाई चाहिँ 35 सिटबाट पुरै समानुपातिक जनसङ्ख्याको आधारमा रूपान्तरण गरेका छ अर्को भाषालाई चाहिँ सूचीमा राख्ने कुरा छ अब यी विषयमा कहाँ कहाँ चाहिँ तपाईँहरूले सीमाङ्कनमा कुन विषय परिमार्जन भयो भने तपाईँहरूको चित्त बुझ्छ
हेर्नु सीमाङ्कनमा 5 जिल्ला छोडिया छ जुन सुरुदेखि हामीले उठाउँदै आएको हो कैलाली कञ्चनपुर अहिले थारूहरू आन्दोलित पनि भइरहेछन् त्यस्तै सुनसरी मोरङ झापाको विषयमा हाम्रो भनाइ के छ भने जुन उच्चस्तरीय आयोगको भनाइ छ त्यस अनुकूल त्यसलाई स्वीकार गरियोस् तर उहाँहरू अहिले त्यो स्वीकार गर्ने स्थितिमा हुनुहुन्न उहाँहरूले अर्को एउटा आयोग बनाएर त्यो आयोगको प्रतिवेदनको हिसाबमा जाने भन्ने उहाँहरूको प्रस्ताव छ त्यही प्रस्ताव ओली सरकारले पनि गरेका थियो ओली सरकारको समयमा पनि अन्तिम समयमा सहमति हुँदाहुँदै बिग्रेको बारम्बार चाहिँ हामीले बाहिर भन्दै पनि आएका छौँ ठ्याक्क दुइटै वार्ता टोलीले टास्क टिमले बसेर फाइनल गर्ने र अन्तिम टुङ्गो लाग्ने बेलामा त्यो रोकिया थियो अहिले त्यही बिन्दुमा किनभने काङ्ग्रेस र माओवादी त त्यहाँ विद्यमान हुनुहुन्थ्यो उहाँका प्रतिनिधि उहाँहरूलाई सजिलो भयो त्यसैले भाषाको कुरो तुरन्त मिल्यो राष्ट्रिय सभाको कुरो तुरन्त मिल्यो किन पहिला त्यो मिलिसकेको थियो एमालेकै प्रतिनिधिको उपस्थितिमा त्यो कुरो मिलिसकेको थियो आयोगको टिओआरको कुरोमा कुरो रोकिया थियो नमिलेको अथवा मिलेको भन्दा पनि आयोग कसरी अगाडि बढ्ने भन्ने कुरामा स्पष्टता थिएन र त्यहाँनिर अल्झिया थियो अहिले पनि आयोगको कुरो आयो अब केही अगाडि बढ्ने कुरा पनि आएछ तर कसरी अगाडि बढ्ने त्यसले के गर्ने हामीले भनिएको कुरो त्यसले गर्ने नगर्ने बारेमा अलिकति स्पष्टताका साथ आयोगको टिओआरमा
चाहिँ त्यो प्रस्तावमा के भनिएको छ भन्दाखेरि जुन अहिलेको सीमाङ्कन छ नि 7 वटै प्रदेशको त्यसको सबै सीमा चाहिँ हेरफेर गर्ने यसअघिका प्रतिवेदनहरूलाई पनि अध्ययन गर्ने भनेर आइसकेपछि त तपाईँहरूले उठाएको कुरा त लगभग त्यो टिओआरले सम्बोधन गर्यो नि त
होइन हामीले त्यो सम्बोधन गर्यो तर त्यो प्रतिवेदन आउने प्रतिवेदन कहाँ छलफल हुने यो सदनमा छलफल हुने कि उहाँहरूले अब फेरि अब नेक्स्ट संसदमा हुने लामो कति समयमा गर्ने ती सब कुराहरू स्पष्ट छैनन् त्यहाँ ती कुराहरू क्लियर छैनन् त्यसैले के छ त त्यसको बारेमा त्यो प्रतिवेदन कहाँ आउने कसरी त्यसको त्यो हेर्ने तरिका आयोगले के गर्ने के ओनरसिप कसरी लिने अथवा आयोगले त्यो भेरिफाई कसरी के आधारमा गर्ने त जस्तो जुन पहिला उच्चस्तरीय आयोग छ त्यसले जनसङ्ख्याको बाहुल्यताको आधारमा त्यसले निर्णय गरेका छ अब यो उहाँहरूले बनाउने आयोगको आधार के हुने त्यसको बारेमा पनि केही कुरा हुनुपर्छ अथवा यो राजनीतिक सहमतिको आधारमा ती आधारहरू स्थापित गरिनेछ भन्ने कुरा हुनुपर्छ त्यस्तो केही कुराहरू उहाँहरूले समग्र देशभरिको लागि बनाउनु भयो हाम्रो भनाइ के थियो भने यो 5 जिल्ला समेत देशभरि भनिदिनुहोस् भन्ने हाम्रो आग्रह थियो तर ठिकै छ अब त्यसमा चाहिँ के भने 5 जिल्ला पनि सामेल हुन्छ अघि तपाईँले भने जस्तो 5 जिल्ला पनि छँदैछ 5 जिल्लाको पनि गर्छ अब विवादको कुरो देखिएको 5 जिल्लामा मात्रै छ तर अरू ठाउँमा पनि भौगोलिक हिसाबले मिलेको नमिलेको हुनसक्छ त्यसै भएर हामीले देशभरिको लागि गर्न लाछौँ भन्ने उहाँहरूको भनाइ आयो ठिकै छ हामीले त्यसमा चाहिँ सहमति जनायौँ तर टिओआरको कुरोमा केही कुराहरू हामी परिमार्जन गर्छौँ भनेर प्रधानमन्त्रीजीले स्वीकार गर्नुभयो
भनेपछि तपाईँहरूको त कुरो सुन्दाखेरि घुमाइ फिराइ चाहिँ तराईमा 2 प्रदेशको कुरो जुन तपाईँले सुरुमा 1 प्रदेश भन्नुभएको थियो अहिले 2 प्रदेशमा आउनु भएको छ 5 जिल्लाको पनि कुरो ल्याइसकेपछि 2 प्रदेशको कुरो तपाईँहरू त्यहीँ आइपुग्नु
यो जेठ 2 गते जुन प्रस्ताव पेश भएको थियो नि अहिले जेठ 2 गते 69मा मलाई लाग्छ अहिलेको प्रस्ताव त्यसैको सेरोफेरोमा छ अहिले जुन प्रस्ताव आएको छ सरकारबाट जहाँसम्म सीमाङ्कनको प्रश्न छ त त्यहाँनिर हाम्रो जुन कुरा विवादित भनेर देखिया थियो त्यसको लागि आयोग बनाएर समाधान गर्ने कुरो आइरहेछ त्यसैले मलाई लाग्छ तात्विक फरक तात्विक फरक छैन. अब यो यसमा चाहिँ विरोध किन कसो कसरी भइरहेछ के को लागि भइरहेछ त्यो कुरा हामीले बुझ्न सकिरहेका छैनौँ.
जस्तै यो दुई एक मधेश एक प्रदेशको मागबाट तपाईँहरू पछाडि हट्नु भएको छ. अहिले दुई प्रदेश
मैले भने नि जेठ दुईमै हामी पछि हटिसकेका थियौँ. किन पछि हट्यौँ भने उच्च स्तरीय आयोगले जब रिपोर्ट दियो कि एक प्रदेशले गर्दाखेरि एक प्रदेश फिजिबल छैन, हामीले त्यसलाई किन स्वीकार गर्यौँ भने हाम्रो एक मधेस प्रदेशको मागले गर्दाखेरि यदि संविधान बन्दैन भने संविधान बन्न नदिने दोष संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले लिनु हुँदैन र हामीले दुई प्रदेश त्यही बेलामा स्वीकार गरेका थियौँ. अहिले आएर हामीले स्वीकार गरे होइन, हामीले त्यही स्वीकार गरेका थियौँ र त्यो यही संविधान सभामा जुन सात प्रदेश नबुझ्ने प्रस्ताव आएको थियो त्यो पनि दुई प्रदेशको प्रस्ताव थियो. त्यो पनि हामीले चाहिँ केही रिजर्भेसन हाम्रो थियो त्यहाँनिर र त्यसलाई हामीले क्लियर गर्न चाहेथ्यौँ. अहिले पनि दुई प्रदेशको प्रस्ताव हो, दुई प्रदेश हामीले स्वीकार गरेका छौँ. अब दुई प्रदेशमा बाँकी भूभागमा के गर्ने भन्ने कुरा भविष्यले निर्धारण गरोस्, त्यो एजेन्डाबाट बाहिर फालिएको होइन भन्ने कुरा चाहिँ स्पष्ट हुनु.
तपाईँहरूले यसरी दुई प्रदेशलाई घुमाइफिराइ जोड दिइरहँदाखेरि एमाले अहिलेको पाँच नम्बर प्रदेश टुक्र्याउने विषयलाई नै राष्ट्रियतासँग जोडेर यति ठुलो आन्दोलन गरेका छ, सदनदेखि सडकसम्म उसले सशक्त ढङ्गले उपस्थित भएको छ.
मलाई लाग्दैन यो कसरी राष्ट्रियतासँग जोडिन्छ. प्रदेश छुट्टिँदैमा देश टुक्रिन्छ भन्ने जुन उहाँहरूले भन्दै हुनुहुन्छ त्यो साँच्ची भन्ने हो भने मधेसीको देशभक्ति र देश प्रेममाथि उहाँहरूले जुन प्रश्न चिन्ह उठाउनु भएको छ त्यसमा म के स्पष्ट गर्न चाहन्छु भने आजसम्म मधेसलाई जोगाइराख्ने, मधेसको सम्पूर्ण भूभागलाई सुरक्षित राख्ने त त्यहीँका जनताले गरेका थियो. उहाँहरू फोटो खिचाउनलाई एकछिन जानुभयो होला भिडियो क्यामेरा लिएर. तर जस्तो रसियाल खुर्द लोटनबाट मेरै क्षेत्रको सीमामा पर्छ त्यो गएर बाँधै हटाइयो, त्यो त्यहीँका जनताले गरेका हुन्, त्यो बाँध छैन आजको डेटमा. त्यसैले हामी सदा सधैँ हामी देशप्रति प्रेम राख्या, देश प्रेम र देशभक्ति गर्दै आएको. उहाँहरूले प्रदेश मधेसलाई प्रदेश दिँदैमा देश छुट्टिने भए दुई नम्बर प्रदेश किन उहाँहरूले छुट्याउनु भयो होइन भने अहिले थरुवटले यदि माग गरिरहेछ र थरुवट प्रदेश छुट्याउने हो भने त्यो होइन. त्यो कहाँनिर हो भन्नुहुन्छ भने मलाई यो अन्यथा नलागोस् कसैलाई, वर्चस्ववादी जुन मानसिकता छ त्यो वर्चस्ववादी मानसिकताले हिजोका उत्पीडितहरू कुनै प्रदेशमा पनि प्रतिस्पर्धामा रहन नपाउन् भन्ने जुन मानसिकता छ त्यसले ग्रस्त भएर उहाँहरूले यो कुरा उठाइराख्नु भएको छ. त्यो तर जुन सात प्रदेशको उहाँहरूको प्रस्ताव थियो, एमालेकै प्रस्ताव, केपी ओलीजीले पढ्नुभएको त्यो संवाद सहमति समितिमा उहाँले नै प्रस्तुत गर्नुभयो, धेरै ठाउँमा उहाँकै सिग्नेचर छ. त्यो प्रस्ताव जुन उहाँहरूले नै प्रस्तुत गर्दाखेरि त्यो राष्ट्रघाती थिएन. अहिले आएर त्यो प्रस्ताव यो दुई वर्षको अन्तरालमा कसरी के कति कारणले राष्ट्रघाती हुन पुग्यो थाहा छैन मलाई. तर त्यो प्रस्ताव गर्दैमा त्यहाँनिर थारू र मधेसी मिलेर प्रतिस्पर्धी शक्तिको रूपमा हुन्छन् जबकि त्यो पहाडको जिल्ला जोड्दा हुँदैनन् र ती पहाडका जिल्ला चार नम्बर प्रदेशमा जोड्दाखेरि मगर र गुरुङ समुदाय मिलेर वर्चस्ववादी समूहको प्रतिस्पर्धामा देखिन्छ. त्यो देखिनैमा उनीहरूको शासन हुन्छ भन्ने पनि छैन, के पनि छैन. तर के भने एउटा मनको बाघले खान्छ भन्ने कुरा त्यही.
तपाईँहरूतिर पनि अलिक बढी चाहिँ त्यो एमालेलाई जुन तपाईँले आरोप लगाइरहनु भएको छ त्यस्तो कुरा देखिन्छ. जस्तै मधेसको सम्म भूभाग मात्र छुट्याउँदाखेरि जुन तपाईँहरूले भनेको अधिकारको कुरा पनि सुनिश्चित नहोला नि त. जस्तै राष्ट्रिय सभामा चाहिँ पूर्ण समानुपातिकमा गइसकेपछि त्यो जनसङ्ख्याको आधारमा चुनाव क्षेत्र निर्धारण गर्ने भनिसकेपछि त त्यो माग त सम्बोधन हुन्छ, भूभागै छुट्याउनुपर्छ प्रदेश.
होइन 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 होइन, प्रदेश किताकाट किन गर्नुपर्छ भने प्रदेश के को लागि, राज्य पुनर्संरचना के को लागि अन्तरिम संविधानले कल्पना गर्यो. राज्य पुनर्संरचनाको पाँचवटा पहिचानको आधार र सामर्थ्यको चारवटा आधार भनिया थियो. पाँचवटा आधार भनेको भाषिक समानता, सांस्कृतिक समानता, भौगोलिक समानता र ऐतिहासिक तथ्यहरू र जनसङ्ख्याको आधारलाई लिएर प्रदेश छुट्याउनु पर्छ भन्ने यो पहिचानको पाँच आधार त्यही बेलामा स्वीकार गरे हो, सबैले स्वीकार गरे हो, फेरि एमालेले पनि त्यो बेलामा स्वीकार गरे हो. अहिले आएर त्यो कुरालाई किन चटक्कै छोड्न लागेको भन्ने हाम्रो बनाइयो. त्यो पहिचानको आधार एकातिर, अर्कोतिर के भने प्रदेश बनेपछि स्वशासन र सहशासनको लागि हो संहिताको लडाइँ लडिएको हो. त स्वशासनको कमसेकम ढोका त खुलोस्, त्यति गर्दैमा थारू मुख्यमन्त्री हुन पाउने र मगर र गुरुङ मुख्यमन्त्री हुन पाउने त होइन, तर उनीहरूले कमसेकम यो अनुभूति गर्छन् कि यो राज्यमा मैले त्याग गरेँ, मैले सङ्घर्ष गरेँ, मैले यो राज्यको लागि गरेँ भने म पनि एउटा क्यान्डिडेट हुन्छु भन्ने एउटा भावना हुन्छ। त्यो अपनत्व आओस् त्यसैको लागि संघीयताको लडाईँ लडिएको र त्यसैको लागि संघीयता। आज संघीयता आएपछि फेरि प्रदेशको कित्ता काट चाहिँ कसैले पनि दुई नम्बर प्रदेशको बाहेकहरू सबै ठाउँमा सबै सम्भावनालाई समाप्त गर्ने काम जुन गरिया छ त्यो ठिक भएन। त्यसैले कमसेकम दुईटा प्रदेशमा यो नयाँ जुन प्रस्ताव आएछ त्यसले कमसेकम पाँच नम्बर र चार नम्बरमा अरू उत्पीडितहरूलाई पनि सम्भावित प्रतिस्पर्धीको रूपमा प्रस्तुत गर्छ स्वशासन र सहशासनको लागि। त्यसले द्वन्द समाप्त गर्छ। त्यहाँ बिचमा चाइना वाल बन्न लागेको होइन, त्यहाँ बर्लिन वाल बन्न लागेको होइन, आवत जावत त्यही किसिमले रहन्छ। त्यसै पनि प्रदेशको अधिकार अत्यन्त न्यून दिया छ, प्रदेशले गर्न सक्ने र गाउँपालिकाले गर्न सक्ने चाहिँ झन्डै झन्डै बराबर छ, खास केही छैन। तर कमसेकम प्रदेशमा हामीले हामी पनि राज्यमा दायित्व लिन सक्छौँ, त्यसको लागि हामी हुन्छौँ भन्ने एउटा अनुभूति दियोस्, त्यसले द्वन्द्व समाप्त हुन्छ। नत्र मान्छे आफूलाई असुरक्षित सम्झ्यो भने त्यसले द्वन्द्व हुन्छ। र मधेसको कुरा गर्नुहुन्छ भने मधेसमा एकातिर अतिवादीहरू अहिले व्यापक भइराखेका छन्, त्यो स्थिति छ। हामीले मध्यमार्गी एउटा चाहिँ बाटो खोजिरहेछौँ। हेर्नुहोस् अहिले मधेसमा पहाडको जनजाति बाहुन क्षेत्री खस आर्य मधेसी मुस्लिम मधेसको थारू यी सबै एक भएर एक ठाउँमा बस्ने साँच्चै भन्ने हो भने नेपालको नक्सा कि चाहिँ सबै मिलेर काठमाडौँमा बसेका छन् कि मधेसमा बसेका छन्, अन्त त कहीँ पनि छैन। त्यसैले त्यो हामीले त्यो जनसङ्ख्यालाई नकारात्मक दृष्टिकोणले हेरेका छैनौँ, त्यसमाथि हाम्रो हामीले गर्व गरेका छौँ। तर त्यसको यदि समृद्धि प्रदेश बनाएर हुन्छ र त्यहाँका मान्छे पनि यदि मौका उनीहरूलाई हुन्छ, उनीहरूलाई अवसर प्रदान हुन्छ, भोलि उनीहरू सक्रिय रूपमा राजनीतिमा आउँदा अगाडि बढ्ने ढोका खुला हुन्छ भने मलाई लाग्छ त्यसले स्थायी रूपमा द्वन्द्वको समाधान गर्छ र अतिवादीहरूलाई त्यसले एउटा ठुलो जवाब दिन्छ। मधेस देश होइन, मधेस एउटा नेपालको प्रदेश भएर गर्वसाथ बस्न सक्छ, स्वाभिमान साथ बस्न सक्छ भन्ने जवाब दिन्छ।
सिधा कुरा प्रष्ट विचार, यो हो उज्यालो रेडियो नेटवर्क। काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर अहिले तपाईँले कार्यक्रम बदलिँदो नेपाल सुनिरहनु भएको छ। आजको कार्यक्रममा हामी संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि विकसित राजनीतिक घटनाक्रमबारे छलफल गरिरहेका छौं। संशोधन प्रस्तावको शुरूमा विरोध जनाएको मधेसी मोर्चाले पछिल्लो समय स्वीकार गर्ने निर्णय गरेको छ। कार्यक्रममा यिनै विषयमा तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्लासँग गरिएको कुराकानी बाँकी नै छ, उज्यालो सुन्दै गर्नुहोला।
सीधा कुरा प्रश्न विचार उज्यालो रेडियो नेटवर्क।
उज्यालो रेडियो नेटवर्कको कार्यक्रम बदलिँदो नेपालमा विश्रामपछि तपाईँलाई फेरि स्वागत छ। यो कार्यक्रम काठमाडौँमा 90 मेगाहर्जसँगै विभिन्न रेडियो स्टेशनबाट तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशन मार्फत संसारभर प्रसारण भइरहेको छ। आजको कार्यक्रममा हामी संविधान संशोधन प्रस्ताव दर्ता गरेपछि उत्पन्न राजनीतिक घटनाक्रमबारे छलफल गरिरहेका छौं। कार्यक्रममा हुनुहुन्छ तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला।
जस्तै अब यो राष्ट्रिय सभाको प्रतिनिधित्व अलि तपाईँले जोरदार रूपमा उठाएको र यो पूर्वलाई चाहिँ जनसङ्ख्याको आधारमा गर्नुपर्छ भन्नुभएको थियो। अहिलेको संशोधनले चाहिँ प्रत्येक प्रदेशबाट 3-3 जना महिला दलित र अपाङ्गबाट 1-1 जना र बाँकी 7-3 21 गरेर बाँकी 35 चाहिँ पूर्ण जनसङ्ख्याको आधारमा लैजाने भनेर प्रस्ताव गरेको छ। यसमा चाहिँ तपाईँहरूको त सहमति होला नि, अब त जनसङ्ख्याको आधारमा गयो सबै
होइन, निश्चित रूपमा त्यसमा हाम्रो सहमति छ। हामीले प्रस्तावित नै त्यही गरेका थियौँ, किनभने जब अपाङ्ग र दलितको लागि केही महिलाको लागि जुन रिजर्भेसनहरू छ त्यो रिजर्भेसन त्यो माइनोरिटीको लागि गरिएको रिजर्भेसनलाई हामीले डिस्टर्ब गर्न चाहेनौँ। तर जुन खुल्ला छ त्यसमा जतिसुकै जनसङ्ख्या भए टकासेर भाजी टकासेर खाजा गर्नु चाहिँ राम्रो हुँदैन, त्यसको आधार जनसङ्ख्याको बनाइयोस्, कम र बेसी गरियोस्, किनभने अरू मुलुकमा त्यही हिसाबले गरिन्छ। त्यसैले त्यो जुन सिद्धान्त छ त्यसलाई अगाडि बढाइयोस्। तर अहिले अब तपाईँले जनसङ्ख्याकै आधारको कुरो गर्नुभयो भने भोटिङमा अहिले जुन राज्य के अरे स्थानीय निकायको आयोग छ त्यसले अन्यायपूर्ण रूपले जनसङ्ख्यालाई जुन किसिमले माइनस गर्न खोज्या छ त्यो कुरो फेरि एउटा द्वन्द्वको कारण बन्न सक्छ. त्यसैले त्यसमा पनि हामीले उहाँहरूको ध्यान आकर्षण गराएछौँ. अब त्यो कसरी हुन्छ के हुन्छ उहाँहरूले कसरी गर्नुहुन्छ किनभने त्यसमा हाम्रो मात्रै होइन काङ्ग्रेस एमाले माओवादी सबैको सबैको विरोध विभिन्न हिसाबले छ. त्यसैले त्यसलाई भौगोलिक हिसाबले पनि जनसङ्ख्याको हिसाबले पनि सुगम दुर्गमको हिसाबले पनि सबै दृष्टिकोण राखेर रा, त्यो पनि जसरी राष्ट्रिय सभाको मिलाइराखिया छ त्यसै हिसाबले
त्यसमा त्यो अलिकति हामी विषय अन्तर पनि ठिकै छ. यो पुनर्संरचना आयोगले त हामीले जनसङ्ख्या र भूगोल दुवैलाई महत्त्व दिएका छौँ भनेर भनिरहेको छ र आयोगले प्रतिवेदन चाहिँ अन्तिम चरणमा पुर्याएको छ. अब के त्यसमा फेरि किचलो हुने हो र तपाईँको भनेर छ?
त्यो किचलो हुने होइन. तपाईँले हेर्नुहोस् त हामी त सुरु सबै ठाउँमा विरोधै गरेका छौँ. हामी त कहीँ पनि पार्टिसिपेट गरेनौँ किनभने यो जबसम्म यो संशोधन पास हुँदैन तबसम्म हामी त्यसमा चुनावमा जानै सक्दैनौँ भनेका छौँ. हाम्रो किचलो भन्दा पनि प्रमुख तीन दल बिचमै किचलो सुरु भइसकेको छ. त्यो इस्युमा लिएर नेपाली काङ्ग्रेसका सांसदहरू र सबै ठाउँमा इभन मैले राजनेताहरूलाई भनेको सुनेको छु विभिन्न ठाउँमा पहाडमा ठाउँ ठाउँमा त्यसको विरोधमा रैलीहरू सबै कुरो भइरहेछ र अहिलेलाई उहाँहरू पुरानै हिसाबले चुनाव गराइदिने स्थानीय चुनाव गराउनै पर्छ पुरानै हिसाबले गराइदिने भन्ने कुरा उहाँहरूले आश्वासन बाँड्दै हिँड्नु भएको छ है. अब त्यो कसरी हुन्छ के हुन्छ भन्ने भोलिका दिनमा हुन्छ. तर जनसङ्ख्यालाई जनताको प्रतिनिधित्व जनसङ्ख्याको हिसाबले हुनु पऱ्यो नि. प्रतिनिधित्व जनताको हुन्छ नि, रुख बोट ढुङ्गाको प्रतिनिधित्व हुँदैन. प्रतिनिधि भनेको
जनगोललाई पनि बिर्सन मिल्दैन नि त,
हुँदैन. त्यसलाई पनि वेटेज दिनुपर्छ. जस्तो प्रतिनिधित्वमा जुन जनप्रतिनिधित्वमा 10% वेटेज चाहिँ भूगोललाई दिने, 90% जनसङ्ख्यालाई दिने र त्यो हिसाबले प्रतिनिधिको सङ्ख्या तय गर्ने, 80 मधेसबाट आउने, 85 दुर्गमबाट 5-7 आउने र बाँकी पहाडबाट आउने भन्ने कुरा गरिया छ नि, त्यही आधार स्थानीयमा पनि बनाउनुपर्छ भन्ने हाम्रो भनाइ हो. त्यस्तो सहमत एउटा फर्मुला हो नि. त्यो फर्मुला जुन प्रतिनिधि सभाको लागि एग्रिड अपान गरिएको छ
स्थान
होइन, प्रतिनिधि सभाको लागि जुन मिनेन्द्र रिजालजी र जुन काङ्ग्रेस र एमाले पहिलो संशोधन ल्याउनु भएको छ प्रतिनिधित्वको, त्यो त एउटा फर्मुलाको तहत गरिया छ नि. त्यो फर्मुला स्थानीय निकायमा बिर्सिनु हुँदैन किनभने त्यत्रो झगडा भएर त्यो आएको हो. अहिले त हामीले स्थानीय निकायतिर त हामीले त्यसलाई मुद्दै उठाउन चाहेको छैनौँ किनभने हामीले त अरू त्यो विषयको डिटेलमा गएर हामीले त्यसलाई उठाएको छैनौँ. तर जुन एउटा चाहिँ राष्ट्रिय प्रतिनिधित्वको लागि तय गरेको सूत्र छ स्थानीयमा पनि त्यो सूत्रलाई बिर्सिनु हुँदैन भन्ने हाम्रो भनाइ. अहिलेको हिसाबले 33% प्रतिनिधित्व मधेसले पाइरहेछ, जनसङ्ख्या आधाभन्दा बढी छ. त्यसैले यहाँ दुई नम्बरका सांसदहरू काङ्ग्रेसका सांसदहरू पनि विरोध गर्नुभएको छ, माओवादीका सांसद पनि असहमति जनाउनु भएको छ. अहिले चाहिँ जुन स्थिति छ त्यो जुन यहाँ उहाँहरूले केन्द्रमा गर्ने भन्नुभएको छ.
भनेपछि त यो जस्तै सरकारले चाहिँ चुनाव चैतमा गर्ने भनेर तयारी गरेका छ, अब यो यो पुनर्संरचनाको प्रतिवेदन अन्तिम तयारीमा पुगेको बेलामा फेरि यो कुरोलाई किचलो रूपमा
गरेर त्यो चुनाव ढिला गर्नुहुन्न. चुनाव चाहिँ पुरानैमा पनि गर्न सकिन्छ भन्ने उहाँहरूकै भनाइ आइरहेछ.
होइन
होइन, हाम्रो त यो कुरा भएपछि अरे पुरानोमा त कसैले पनि म तयार छैन भन्न मिल्दैन नि, किन पुरानो त सबैले स्वीकार गरिसकेकै संरचना हो. अनि पुरानो
तपाईँहरू जुन 10 आन्दोलन गरेर आउनुभयो, त्यो संविधान सभाले संविधान बनायो, तपाईँहरूको असन्तुष्टि पनि केही असन्तुष्टिहरू सम्बोधन हुने क्रममा छौँ, फेरि हामी त्यो पुरानै संरचना
होइन. पुरानो भने स्थानीय निकायको पुरानो संरचनामा जाँदाखेरि मलाई लाग्छ त्यसले कहीँ बाधित गर्दैन. नयाँ जुन संरचना छ त्यसलाई धेरै कुराहरूलाई विचार गरेर त्यो संरचना निर्धारण गर. अहिले तपाईँले संरचना निर्धारण गरे पनि त्यहाँ पूर्वाधार त केही पनि छैन नि. तपाईँले 37,000 जनसङ्ख्याको एउटा गाउँपालिका बनाउँदै हुनुहुन्छ, त्यहाँ 30 अफिस खडा गर्नुहुन्छ, कसरी खडा हुन्छ? त्यो त सब कल्पनाको कुरो मात्रै छ त्यहाँनिर. त्यसैले त्यो डिटेलमा आउँदाखेरि त्यसबारेमा हामी भनौँला. तर मलाई लाग्दैन कि काङ्ग्रेस एमाले माओवादी भित्रै त्यसमा सन्तुष्टि हुन्छ र नयाँ संरचनामा त्यो जान सक्छ भने त्यही मतभेदको कारण पनि उहाँहरूले नै पुरानोको प्रस्ताव गर्दै हुनुहुन्छ. त्यो हामीले त्यसबारेमा
जब के हो त नयाँ अनुसार जानु
होइन, हामीले नयाँ हिसाबले त नयाँ संरचनामा हामी सहभागी नै भएको छैनौँ. नयाँ संरचना के बनाएछ किन बनाएछ भन्ने कुरामा हामी सहभागी नभइकन त्यसबारेमा बोल्नु हुँदैन. हेर्नुहोस्, त्यो त्यसको राम्रो पक्ष पनि छ नराम्रो पक्ष पनि छ तर अहिले नै नयाँ संरचनाको बारेमा हामी बोल्नु यो संशोधनभन्दा अगाडि उचित हुँदैन त्यसैले त्यसबारेमा भन्दिनँ पुरानो कसैले पनि खारेज गर्न मिल्दैन मैले भन्न खोजेँ त्यति मात्रै हो
जस्तै हामी यो संविधानकै विषयमा हौँ हामीले चारवटा विषयमा त दुईवटा विषयको छलफल सकिसकेका छौँ अब यो जुन नागरिकताको विषय छ जुन सङ्घीय कानुन बमोजिम भन्ने छ र भाषाको कुरो त तपाईँहरूले अनुसूचीमा राख्नुपर्छ भनेको थियो यो दुईवटा विषयमा पनि जुन सरकारको प्रस्तावमा तपाईँहरूले अब सहस स्वीकार्ने र त्यसमा परिमार्जन नखोजेको स्थिति हो
होइन त्यसमा चाहिँ खासै परिमार्जन छैन हेर्नुहोस् नागरिकताको विषयमा सुरु हाम्रो यो दुष्प्रचार गरियो कि के अरे अङ्गीकृत नागरिकलाई राष्ट्रपति प्रधानमन्त्री र मुख्यमन्त्री बनाउन हामीले कहिले पनि खोजेका थियौँ तमलोपालले खास गरी हामीले कहिले पनि अङ्गीकृत नागरिकलाई यो देशको राष्ट्रपति प्रधानमन्त्री मुख्यमन्त्री बनाउनुपर्छ भन्ने पक्षमा छैनौँ किनभने त्यसले रैथाने मधेसीलाई त उहाँहरूले दिनुभएको छैन भने अरूलाई दिने त प्रश्नै आउँदैन त्यो दिनुपर्छ भन्ने हामी पनि चाहन्नौँ हाम्रो भनाइ के मात्रै छ भने वैवाहिक अङ्गीकृत यो देशमा सम्मानको साथ प्रवेश गराइएको खास गरी महिलाको लागि त त्यो सम्मान उसबाट खोसिनु हुँदैन त्यसलाई यथोचित सम्मान चाहिँ हामीले दिइरहनु पर्छ उसले पाउन सक्ने यो राष्ट्रपति प्रधानमन्त्री मुख्यमन्त्री चाहिँ कल्पनाको कुरो हो कल्पनामा पनि त्यो सार्थक हुँदैन क्षमताको कुरो त्यहाँ त्यहाँसम्म पुग्नै सक्दैन असम्भव छ तर जुन क्षमतामा उनीहरूले भ्याउँछन् सात वर्षसम्म नागरिकतै नदिने जुन प्रस्तावहरू आइराखेका थिए पार्टी विशेषबाट ती कुराहरू नहुन् उनीहरू चाहिँ सजिलै छ
जस्तै हाम्रो छिमेकी देशहरूको तुलना गर्दा भारतमा बिहा गरेको सात वर्षपछि मात्र पाइन्छ
त्यस्तो छैन भारतमा त्यस्तो होइन होइन भारतमा त्यो सात वर्षपछि पाइन्छ भन्ने कुरा कहीँ पनि छैन त्यो दुष्प्रचार मात्रै हो भारतमा साँच्चै भन्यो भने कुनै कामको लागि यहाँ त विद्यालय भर्नालाई पनि नागरिकता चाहिन्छ प्राइमरी स्कुलमा मोन्टेसरीमा भर्नलाई पनि नागरिकता चाहिन्छ भारतमा तपाईँ मास्टर्स गर्नलाई पनि नागरिकता चाहिन्छ तपाईँ भारतीय नागरिक हो कि गैर भारतीय नागरिक हो फरक पर्दैन केही जागिरमा केही सीमामा त्यो कुरा छ र त्यसमा मलाई लाग्छ त्यस्तो सीमा ले केही फरक पर्या छैन तर हामी कहाँ जुन किसिमका प्रावधान कानुनी व्यवधानहरू छन् त्यसले गर्दा नागरिकता अपरिहार्य छ बिना नागरिकताको जन्मेको छोरोले पनि नागरिकता नपाउने र कुरो हुन नसक्ने स्थिति थियो त्यसैले मलाई लाग्छ वैवाहिक अङ्गीकृतलाई जसरी अन्तरिम संविधान बनाए कसले बनाए सात दलले बनाए सात दलमा चार दल त उहाँहरू नै हुनुहुन्थ्यो नि त त्यसपछि निमकिपा र माले पनि थियो एउटा सद्भावना मात्रै एउटा थियो अरू त सबै उहाँहरूले बनाएको अन्तरिम संविधानभन्दा पछाडि नहट्नुहोस् तपाईँहरू भन्ने हाम्रो आग्रह मात्रै हो आखिर उहाँहरूले बनाएको हो नि त हिजो त्यो सेटल भइसक्यो अन्तरिम संविधानभन्दा पछाडि नहट्नुहोस् किनभने अन्तरिम संविधानमा जुन सम्मान दिया छ त्यो खोज्ने काम नहोस्
अलिकति यो मिडियामा र सामाजिक सञ्जालहरूमा एकदम चर्चाको विषय बनाएको छ यो संविधान संशोधन प्रस्तावलाई सुरुमा चाहिँ सङ्घीय समाजवादी फोरम जुन मधेसी मोर्चाको एउटा घटकले विरोध गर्यो त्यसपछि केही समय छलफल भयो र यसमा चाहिँ भारतीय दूतावासमा पनि देखिने नै गरी नेताहरू छलफलका लागि मधेसी मोर्चाका नेताहरू जानुभयो यो भारतीय दबाव र उसको निर्देशन अनुसार चाहिँ मधेसी मोर्चाले निर्णय गर्यो भन्ने आरोप भन्ने कि वास्तविकता भन्ने यो छ नि तपाईँहरूमाथि
हामी चाहिँ डेलाइटमा भेट्न जान्छौँ कोही राति गएर भेट्छ है र हामी गएर त्यहाँ छलफल गरेको विषयवस्तु संविधान संशोधन होइन विषयवस्तु जुनको लागि बोलाइया थियो त्यो मधेसमा जुन विभिन्न विकास आयोजनाहरू चलिरहेछ त्यसको बारेमा छलफल गर्न चियामा बसेर अहिलेको प्रगति के छ तपाईँहरूसँग पनि हामीले सेयर गर्न चाहन्छौँ सरकारसँग गऱ्यौँ तपाईँहरूसँग पनि गर्ने भन्ने खबर आएर हाम्रा नेताहरू जानुभयो तर भेटघाट हुँदाखेरि दुईवटा कुरो चाहिँ जरुर हुन्छ ओहो चिसो त बढ्या छ नि काठमाडौँमा भन्ने चर्चा पनि हुन्छ र राजनीतिक गर्मी सरगर्मी बढ्या छ घट्या छ के छ त्यसको बारेमा पनि चर्चा हुन्छ त्यति चर्चा भएको उहाँहरूले दबाब दिने कुनै कुरा होइन तपाईँहरूले यो संशोधनको विषयमा हामीले आफ्नो पोजिसन जुन एक दिन अगाडि हामीले प्रधानमन्त्रीज्यूलाई राखेका थियौँ कि केही कुरा तपाईँले परिमार्जन गर्नुहोस् अनि हामीले यो संशोधनलाई स्वीकार गर्छौँ भनेर हामीले पहिला त्यो कुरो प्रधानमन्त्री समक्ष राखेका थियौँ र भारतीय राजदूतावासमा भेट हुँदाखेरि प्रधानमन्त्रीसँग भएको कुराको चर्चा चाहिँ हाम्रा नेताहरूले त्यहाँ गरेको हो दबाबमा भएको कुरा नन पेपर दिल्ली पठाउनेहरू दबाबमा परे कि परेनन् चार बुँदे अहिले त्यही चार बुँदेको विस्तृत स्वरूप आएछ यो संशोधनमा त त्यो चार नन पेपरमा चार बुँदे पठाउँदा दिल्लीसम्मै पुग्यो त्यसको चर्चा कम भयो। हाम्रा नेताहरू चिया खान राजदूतावासमा गए त्यसको चर्चा धेरै भयो। यहाँ राति राति गएर भेटेर छलफल गर्ने चर्चा गर्नेहरू
यो जसले जसरी गरे पनि त बेठिक हो नि त। हाम्रो आन्तरिक मालामा मामिलामा हाम्रो चाहिँ मधेस आन्दोलनको कुरा, हाम्रो जनताको असन्तुष्टि, हाम्रो संविधानको कुरो चाहिँ कुनै दूतावासमा बसेर छलफल गर्नु, उसको राय परामर्श लिनु त
राय परामर्श लिएकै होइन, तर छलफल विषय नै उठ्दैन, कुरै हुँदैन। किन चिया पानमा भनेको त्यो औपचारिक छलफल होइन नि त। टेबुलमा बसेर कुरा गर्दाखेरि त्यो औपचारिक वार्ता हो, चियाको टेबुलमा बसेर चिया खाँदाखेरि गफ गर्दा त्यो त प्योर गफ हो। कुनै त्यो चाहिँ दुईवटा पार्टीको बिचमा बसेर सम्झौता हुन लाग्ने र त्यसअनुसार गर्ने भन्ने कुरा, यसलाई दुईवटा परिप्रेक्ष्यमा हेर्नुपर्छ। हेर्नुहोस्, कुनै मैले भने नि मौसमको चर्चा हुन्छ, त्यस्तै चाहिँ राजनीतिक मौसमको पनि चर्चा हुन्छ। भेटघाट हुँदाखेरि कोहीसँग टेलिफोन हो भने के भइरहेछ यो देश, देश त भइहाल्छ, म त ठिक छु भन्छन्, अझ त्यहाँ एकदम फेसन भइरहेछ, म त स्वस्थ छु तर देश अस्वस्थ छ भनेपछि त्यो चाहिँ त्यहाँनिर जुन किसिमले यो प्रस्तुत गरिरहेछ बाहिर सामाजिक सञ्जालमा, त्यो सामाजिक सञ्जालमा आयो होला। यहाँ त केही मान्छेहरूको त्यो सामाजिक सञ्जालमा लगेर विरोध गर्ने र गराउने भन्ने कुरा छ, तर वास्तविकताभन्दा त्यो टाढा छ। हामी कसैको दबाबमा होइन, मैले तपाईँलाई भने नि ओली सरकारको टाइममा पनि हामीले सात बुँदे के अरे सात प्रदेश नौ बुँदेमा तपाईँहरू उभिनुहोस्, हामी दस प्रदेशवाला त्यो आयोगको रिपोर्टमा उभिन्छौँ अनि बिचको बाटो खोजौँ भनेर हाम्रो यो भनाइ आजभन्दा डेढ वर्ष अगाडि आएको थियो। त्यही भनाइमा आज पनि हामी छौँ। हेर्नुहोस्, तात्विक रूपमा हामी फरक छैनौँ भनेपछि भारतीय राजदूतावासको प्रेसरमा आएको भन्ने कुरो त देखिएन नि। संशोधनलाई बिचमा लैजानलाई परिमार्जन गर्ने भन्ने कुरा त्यही बिचमा बाटो खोज्ने हो। आज पनि त्यो बिचमा बाटो खाली कति इन्च उहाँहरू बढ्नुहुन्छ र कति फिट हामीले बढाउन खोज्या भन्ने कुरो मात्रै हो फरक। तात्विक फरक के पनि छैन, हामी कसैको दबाबमा पर्या पनि छैनौँ र फरक पनि भएको छैन। र कुरो अगाडि बढोस्, जति उपलब्धि हामीले पाएछौँ त्यो उपलब्धिलाई लिएर बाँकीको लागि हामीले शान्तिपूर्ण रूपमा सङ्घर्ष जारी राख्नुपर्छ भन्ने कुरो हामीले बुझेका छौँ। किनभने प्रदेशले पनि अधिकार पाएको छैन, धेरै कुराहरू बाँकी छ, तर सबै कुरा राज्यले शान्तिपूर्वक अगाडि बढाओस्, हाम्रो माग हाम्रा कुराहरू हामी राख्दैन।
हामी कार्यक्रमको अन्तिमतिर पनि आइसक्यौँ। अब यो संविधान संशोधनको प्रस्तावलाई स्वीकार्ने स्थितिमा त तपाईँहरू आइसक्नु भएको छ, तर प्रमुख प्रतिपक्षी दल एमाले यसलाई चाहिँ खर रूपमा विरोध गरेका छ। अब तीन ठुला दल नै नमिलेको अवस्थामा चाहिँ द्वितीय पुग्ने स्थिति देखिन्न, अब कसरी अगाडि बढ्छ त यो संशोधन प्रस्ताव? तपाईँहरूले
मलाई
व्यवहारिसी भन्ने त
हामीले समर्थन गरेर व्यवहारिसी भन्यो भने त्यो दुर्भाग्यपूर्ण हुन्छ। किन दुर्भाग्यपूर्ण हुन्छ भने यो जुन मैले भने नि जुन अतिवादी शक्तिहरू मधेसमा सक्रिय छन् तिनीहरूलाई ऊर्जा पुर्याउने काम त्यसले गर्छ र दीर्घकालीन रूपमा त्यसले एकदमै नराम्रो प्रभाव पार्छ भन्ने कुरो हामीले मात्रै होइन, यो कुरो नेपाली कङ्ग्रेसका शीर्ष नेता, माओवादी केन्द्रका शीर्ष नेता पनि उहाँहरूले स्वीकार गर्दै आउनुभएको छ, र माओवादीका नेता के अरे नेकपा एमालेका नेताहरूले पनि विगतमा त्यो कुरा उहाँहरूले पनि भन्दै आउनुभएको हो। त्यसैले त्यो असफल गराउनु चाहिँ ठिक हुँदैन। एमाले आफैले गरेको प्रस्ताव आफै आएर अहिले जुन किसिमले त्यसको विरोध गरिरहेछ सदन र सडकमा, निश्चित रूपमा यो चिन्ताको विषय हो। यो त्यो पनि छलफलको लागि राखिएको दर्ता मात्रै भएको छ, टेबल पनि भएको छैन र विरोध सुरु भयो। यो कहिले पनि भएको थिएन आजसम्म, मलाई लाग्छ। टेबल हुने बेलामा विरोध हुन्थ्यो, नारा लाग्थ्यो, संविधानको त्यत्रो विरोध हुँदाहुँदै त्यत्रो कुर्सी तोडफोड भयो, के अरे सुभाष चन्द्र नेवाङज्यूले त्यसलाई पास गरिदिनु भयो, त्यत्रो विरोध हुँदाहुँदै त्यत्रो हङ्गामा हुँदाहुँदै पास गरिदिनु भयो भने यो मलाई लाग्छ यो पेस हुनलाई यो टेबल पनि नहुँदाखेरि जुन विरोध भइरहेछ उहाँहरूकै प्रस्तावको उहाँहरूको जुन विरोध छ यो रहस्यमय छ। उहाँहरूलाई के शङ्का छ भने यो सङ्घीयता र समावेशिता यो संविधानमा आयो भने वर्चस्ववादीहरूको हक अन्यत्र जान्छ, त्यसैले त्यसलाई रोक्न त्यसलाई भ्रूणमै आउन नदिन उहाँहरूले यो प्रयास गरिराख्नु
भएको छ। त्यस्तो डेड लक अन्त्यको लागि तपाईँहरू छलफलमा पनि हुनुहुन्छ होला नि, एमालेसँग छलफल भएको छैन
मोर्चा, होइन एमालेसँग मोर्चाले छलफल, हामीले सरकारलाई बारम्बार भनिरहेछौँ कि तपाईँहरू एमालेसँग छलफल गर्नुहोस्, यो कुरो मिलाउनुहोस्, यो एकदम गम्भीर हो, एमालेलाई पनि पक्षमा ल्याउनु पर्छ, जसरी भए पनि तपाईँहरू गर्नुहोस् र यो सरकारको र नेपाली कङ्ग्रेसको जिम्मेवारी हो एमालेलाई छलफलमा ल्याउने आवश्य। हामीले अनौपचारिक छलफल गरेका छौँ, औपचारिक छलफल हामीले गरेका छैनौँ, अहिलेसम्म महसुस गरेका छौँ, हामीले उहाँहरूलाई भनिरहेछौँ सरकारलाई अब आवश्यक भयो भने हामी छलफल गर्न तयार छौँ।
जस्तै यो संविधान संशोधन जुन महाभियोगको प्रस्ताव छ, यी विषयमा प्याकेजमा सहमति भयो भने अब मधेसी मोर्चा चाहिँ चुनाव केन्द्रित जुन तपाईँहरूलाई चाहिँ चुनावी एजेन्डाको रूपमा पनि यो तपाईँहरूको आन्दोलनलाई जोडेर हेर्ने गरिन्छ, चुनावका लागि तपाईँहरू तयारी गर्दै गरेको वा तयार जान चाहिँ मानसिक रूपमा तयार हुन थालेको अब?
अनि हेर्नुहोस्, चुनाव भएपछि त चुनाव, लोकतन्त्रमा चुनाव भनेको जाँच हो, विद्यार्थीले म जाँच दिन्न भन्न पाउँदैन, तर त्यसको लागि अनुकूल वातावरण बनाइदिनुपर्छ। मलाई लाग्छ चुनाव भयो भने हामी चुनाव बहिष्कार गर्दैनौँ, तर संविधानको जुन त्रुटि छ, जुन त्रुटि देखिया छ र त्रुटिलाई हिजो 90% बनाएको संविधान भन्ने कुरामा आज 65% त्यसलाई त्रुटि देखिएर त्यसलाई सच्याउनु पर्छ भन्दाखेरि बहुमतको कुरोलाई स्वीकार गरेर त्यसलाई सच्याउनेतिर लाग्नुपर्छ भन्ने हाम्रो भनाइ हो। अब 10-90 होइन, अब 65 र 35 कुरो छ, त्यसैले त्यसलाई सच्याउनेतिर लागुन् सम्बन्धित सबै भन्ने हाम्रो आग्रह छ।
जस्तै चुनावको वातावरण बनाउनु त अलिक बढी जिम्मेवार तपाईँ नै हुनुहुन्छ, जस्तै अरू दलका अरू पार्टीका चाहिँ आन्दोलनलाई चाहिँ मधेसमा निस्तेज पार्ने काम त तपाईँहरूबाटै भइरहेछ।
होइन, अरू पार्टीको कामलाई निस्तेज पार्ने काम किन भएछ भने यो संविधान त्रुटिपूर्ण छ, यसलाई चाँडै सच्याउ भन्नको लागि हो। त्यो सच्चिएपछि त हाम्रो त्यसै पनि प्रतिरोध गतिरोध हट्छ नि, आफै पनि हट्छ नि, त्यो सच्चिने काम होस् अनि हामी चुनाव गर्दैनौँ भनेर हामी भनेका छैनौँ। पहिला यो संशोधन गर अनि मात्रै स्थानीय निकायको चुनाव गरौँ भन्ने मलाई लाग्छ हिजो त्यो पनि छलफल भएछ। जनताबाट टाढा कुनै पनि राजनीतिक दल बस्न सक्दैन, तर यो संविधानको त्रुटि सच्याइएन भने मलाई लाग्छ हामीले नेता नेतृत्व तहले होइन जनस्तरबाटै व्यापार।
उहाँ हुनुहुन्थ्यो तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष सर्वेन्द्रनाथ शुक्ला। आजको कार्यक्रममा हामीले सुरुमा संशोधन प्रस्तावको विरोध गरेको मधेसी मोर्चा अहिले स्वीकार गर्ने तहसम्म कसरी आयो, यसमा भारतीय प्रभाव र स्थानीय चुनावमा मोर्चाको सहभागिताबारे कुराकानी गर्यौं। कुराकानीसँगै उज्यालो रेडियो नेटवर्क मार्फत काठमाडौँमा 90 मेगाहर्जसँगै देशका विभिन्न रेडियो स्टेशन तथा उज्यालो अनलाइन र उज्यालोको मोबाइल एप्लिकेशनबाट संसारभरि प्रसारण भइरहेको कार्यक्रम बदलिँदो नेपालको आजको समय सकिने लागेको छ। कार्यक्रमबाट प्राविधिक साथी सन्दीप सुन्दाससँगै म प्रकाश ढकाल पनि बिदा हुन्छु। नमस्कार।